Grace Assemblies of Pakistan, a growing network of churches. خداوند یسوع مسیح نے فرمایا میں اپنی کلیسیا کی بنیاد اس چٹان پر رکھوں گا اور عالم ارواں کے دروازے اس پر غالب نہ آئیں گے. گریس اسمبلیز آف پاکستان روح سے معمور اور تیزی سے ترقی کرتی ہوئی کلیسیائیں ہیں جن کا مقصد حکم اعظم کی تکمیل، ایمانداروں کی روحانی نشو نما، بطنی شفا اور عالمگیر کلیسیا کو بالعموم اور کلیسیا پاکستان کو بالخصوص مسیح یسوع کی دوسری آمد کے لیے تیار کرنا ہے. ان مقاصد کے اصول کے لیے ایمانداروں تک بائبل کی متوازن اور درست تعلیم پہنچانا انتہائی ضروری ہے. گریس اسمبلیز آف پاکستان اس کے لیے مختلف ذرائع بروئے کار لا رہی ہے، جن میں نئی کلیسیائیں قائم کرنا، خادموں کی تربیت کے لیے گریس بائبل انسٹیٹیوٹ اور خط و خطابت کے ذریعے لے منسٹر بائبل کورس، گریس بائبل سیمینارز، گریس اسکول آف منسٹری اور گریس بائبل پیغامات کا سلسلہ شامل ہے. اگر آپ ہم سے رابطہ قائم کرنا چاہتے ہیں تو ہمارا پتہ گریس اسمبلیز آف پاکستان، پوسٹ باکس نمبر 10318 لاہور، پوسٹ کوڈ 54600 پاکستان. اس وقت آپ جو روح پرور پیغام سننے کو ہیں وہ گریس اسمبلیز آف پاکستان کے بانی اور سینئر پاسٹر نعیم پرشاد آپ تک پہنچائیں گے. یہ پیغام آپ کی زندگی، رویے اور حالات کو یکسر تبدیل کر دے گا. اس پیغام کو سننے کے بعد آپ پہلے جیسے نہیں رہیں گے. آپ کے شخصی، خاندانی اور کلیسیائی رویے بدل جائیں گے. خداوند آپ کو برکت دے. آمین.
جو چیز اہم ہے اور جو چیز مشکل ہے ہمیشہ اس کے لیے قیمت دینی پڑتی. جو چیز امپورٹنٹ ہے اور جو چیز مشکل ہے اس کے لیے قیمت دینی پڑتی ہے. اگر شاگرد بننا اہم ہے، ضروری ہے، تو اس کا مطلب ہے اس کے لیے قیمت دینی پڑے گی. اور اس لیے خدا نے کہا کہ جو کوئی میرے پیچھے آنا چاہے، لوکا 14:27 آیت، اپنے خود ہی سے انکار کرے اور میری سلیب اٹھائے اور میرے پیچھے ہو لے. آئیں پڑھیں لوکا 14:27 آیت. سو اف ڈسائپلشپ اینڈ ٹرو ڈسائپلشپ از امپورٹنٹ، دس مینس اٹس کاسٹلی اینڈ اٹس ویری کاسٹلی. اور نجات ہمیں مفت ملتی ہے، لیکن شاگرد بننے کے لیے ہمیں سب کچھ دینا پڑتا ہے. آمین. لوکا 14:27.
جو کوئی اپنی صلیب اٹھا کر میرے پیچھے نہ آئے وہ میرا شاگرد نہیں ہو سکتا.
جو کوئی اپنی صلیب اٹھا کر میرے پیچھے نہ آئے وہ میرا شاگرد نہیں ہو سکتا. اور جیسے خدا نے کہا جو کوئی میرے پیچھے آنا چاہے، اپنی خود ہی سے انکار کرے اور اپنی سلیب اٹھائے اور میرے پیچھے ہو لے. اس کا مطلب ہے ڈسائپلشپ دو مین پرائس جو ہے وہ ڈیمانڈ کرتی ہے. نمبر ون، اپنی خودی کا انکار کرنا. اس کا مطلب کیا ہے؟ اپنا انکار کرنا، اپنے آرام کا اقرار انکار کرنا، اپنے فائدے کا انکار کرنا. جتنی چیزیں میرے فائدے کی تھیں میں ان کو مسیح کی خاطر نقصان سمجھتا ہوں. پہلی قیمت کیا ہے؟ اپنے فائدے کا انکار کرنا، اپنی خودی کا انکار کرنا، اپنی ترقی کا انکار کرنا، اپنے فائدے کا، اپنے آرام کا کیا کرنا، اپنی امپورٹنس کا انکار کرنا. سیکنڈلی، اپنی سلیب اٹھائے اور میرے پیچھے ہو لے. سلیب کا تعلق گناہ کے ساتھ ہے، اور سیکنڈ قیمت ہی ہے گناہ کا انکار کرنا. پہلی قیمت کیا ہے؟ خودی کا انکار کرنا. اور دوسری قیمت کیا ہے؟ گناہ کا انکار کرنا. یہ ہے وہ قیمت جو دو جملوں میں ہم کہہ سکتے ہیں ہمیں ڈسائپلشپ کے لیے دینی پڑتی ہے, اور یہی قیمت جو ہے یہ بہت بڑی قیمت ہے, اور یہی قیمت دینا آج ایماندار مشکل فیل کر رہے ہیں. پہلا کرنتھیوں 11 باب اس کی پہلی آیت پڑھیں گے. نجات دینے کے لیے خدا کو ہمارے لیے ایک بہت بڑی قیمت دینی پڑی ہے, ایک سب سے بڑی قیمت دینی پڑی ہے, اس لیے وہ نجات ہمارے لیے مفت ہے. قیمت کس نے دی ہے؟ خدا نے دی ہے. لیکن شاگرد بننے کے لیے ہمیں سب سے بڑی قیمت دینی پڑتی ہے, کیونکہ اس نے بھی ہمارے لیے سب سے بڑی قیمت دی ہے, اور وہ قیمت کیا ہے؟ اپنی خودی کا انکار, یہ سمجھنا کہ میں کچھ نہیں ہوں اور مسیح میرے لیے سب کچھ ہے, میں زندہ نہ رہا بلکہ مسیح مجھ میں زندہ ہے. اور دوسری قیمت کیا ہے؟ گناہ کا انکار کرنا. پہلا کرنتھیوں 11:1,
تم میری مانت بنو جیسا میں مسیح کی مانت بنتا ہوں. آمین.
تو ڈسائپلشپ یہ ہے کہ اپنے آپ کو اور دوسروں کو مسیح کی مانت بنانا ہے, اور مسیح کی مانت کیسے بنیں گے؟ دو بڑی پرائسز پے کرنے سے, خودی کا انکار. اس نے اپنے آپ کو خالی کر دیا اور انسان کی صورت اختیار کی اور انسان کے مشابہ ہو گیا. کیا قیمت دی اس نے؟ خود انکاری. مسیح نے کیا قیمت دی؟ خود انکاری, اپنے آپ کو خالی کر دیا. سو پرسنل ڈسائپلشپ اور ٹرو ڈسائپلشپ قیمت ڈیمانڈ کرتی ہے, اور وہ قیمت جو ہمیں دینی ہے اور جو ہم دیں گے کسی مجبوری کی وجہ سے نہیں دیں گے, خوشی کی وجہ سے دیں گے کیونکہ ہمارے گناہ معاف ہو گئے. جس کے اندر یہ خوشی نہیں, یہ یقین نہیں کہ ہمارے گناہ معاف ہو گئے, وہ قیمت بھی نہیں دے سکتا. ہللویا. اگر آپ کو یقین ہے کہ آپ کے گناہ معاف ہو گئے, آپ اس کے لیے ہر قیمت, گناہ کی معافی کے لیے نہیں شاگرد بننے کے لیے ہر قیمت دینے کے لیے تیار ہیں. جب خداوند کی خدمت کا اینڈ نزدیک پہنچا اور ان 3.5 سالوں میں ہزاروں لاکھوں لوگ اس کے پیچھے آئے, لینے کے لیے, دینے کے لیے, سننے کے لیے, سنانے کے لیے, لیکن جب اس کا آخری وقت آیا صرف 12 لوگ اس کے ساتھ تھے. کون اس کے ساتھ تھے؟ شاگرد اس کے ساتھ تھے. اس کے بعد جب آخری وقت آیا تو 1 لوگ اس کے ساتھ تھے. شاگرد وہ ہے جو مسیح کے ساتھ رہتا ہے. مسیح کے پیچھے جانے والا شاگرد نہیں ہے, مسیح کے ساتھ رہنے والا شاگرد ہے. ہللویا. جو قیمت دیتا ہے وہ ساتھ بھی رہتا ہے. وہ تیرا ساتھ نہ چھوڑے گا, وہ تیرا ہاتھ نہ چھوڑے گا. صلیب بوجھ نہیں ہے, صلیب وہ پوزیشن ہے ہماری, صلیب زندگی جو ہم اپنی مرضی سے اختیار کرتے ہیں. خداوند اپنے شاگرد سے ایک ہائی پرائس کا تقاضا کرتا ہے, بڑی قیمت کا تقاضا کرتا ہے, کیونکہ مسیح کا شاگرد ہونا ایک بڑی بات ہے. بڑے کام کے لیے بڑی قیمت دی جاتی ہے, بڑی پوزیشن کے لیے بڑی قیمت دی جاتی ہے, بڑا خادم بننے کے لیے بڑی قربانی دی جاتی ہے. ہللویا. خوش نہیں ہو رہے آپ؟ یوحنا 6 باب پڑھیں گے 60 سے 66 آیت. تو خداوند کے جب جانے کا وقت ہوا تو سارے لوگ اس کو چھوڑ کے بھاگ گئے, اور 12 یا 120 یا 1 لوگ اس کے ساتھ رہ گئے. لیکن یہ 1 لوگ جو شاگرد تھے اور تبدیل ہو چکے تھے, یہ خداوند کے لیے کافی تھے کہ وہ دنیا کو تبدیل کر سکے. ہللویا. جو قیمت دینے کے لیے تیار ہے وہ تبدیل کر سکتا ہے, وہ دنیا کو چینج کر سکتا ہے. John 6:60-66.
اس لیے اس کے شاگردوں میں سے بہتوں نے سن کر کہا کہ یہ کلام ناگوار ہے, اسے کون سن سکتا ہے. یسوع نے اپنے جی میں جان کر کے میرے شاگرد آپس میں اس بات پر بڑبڑاتے ہیں, उनसे कहा, क्या तुम इस बात से ठोकर खाते हो? अगर तुम इब्ने आदम को ऊपर जाते देखोगे जहां वो पहले था तो क्या होगा? जिंदा करने वाली तो रूह है, जिस्म से कुछ फ़ायदा नहीं। जो बातें मैंने तुमसे कही हैं वो रूह हैं और ज़िंदगी भी हैं, मगर तुम में से बास ऐसे हैं जो ईमान नहीं लाए, क्योंकि यीशु शुरू से जानता था कि जो ईमान नहीं लाते वो कौन हैं और कौन मुझे पकड़वाएगा। फिर उसने कहा, इसीलिए मैंने तुमसे कहा था कि मेरे पास कोई नहीं आ सकता जब तक बाप की तरफ से उसे ये तौफीक ना दी जाए। इस पर उसके शागिर्दों में से बतेरे उल्टे फिर गए और उसके बाद उसके साथ ना रहे। आमीन।
वो लोग कीमत देने के लिए तैयार नहीं थे, और हमें कीमत क्या देनी पड़ती है? सब कुछ। एक शागिर्द के तौर पे जिंदगी बसर करना ऑप्शन नहीं है हमारे लिए, कि मर्जी है करें या मर्जी है ना करें, इट्स अ मस्ट। और ये नॉर्मल क्रिश्चियन लाइफस्टाइल है। इसका मतलब क्या है शागिर्द होना? नंबर वन, इसका मतलब है ये ईमान रखना, यकीन रखना और इकरार करना कि यीशु मसीह मेरी सारी जिंदगी का मालिक है। यूहन्ना 13 बाब उसकी 13 है। सेकेंडली, शागिर्द होने का मतलब यह है कि मैं मसीह के कलाम के हर लफ्ज पे यकीन रखता हूं, जो भी उसने कहा आई बिलीव इट। आमीन, आई बिलीव इट। जो भी खुदा ने कहा है आई बिलीव इट, चाहे उसकी वजह से मुझे पीछे हटना पड़े, मुश्किल में से जाना पड़े, कुछ छोड़ना पड़े, आई बिलीव इट। तीसरी बात, शागिर्द होने का मतलब यह है पूरे दिल से मसीह को फॉलो करना, आधे दिल से नहीं, मीडियोकर वे में नहीं, रियाकारी के साथ नहीं, डबल हार्टेड नहीं, पूरे दिल से यह रियलाइज करते हुए कि यीशु मसीह सिर्फ मेरा निजात दहिंदा भी नहीं है बल्कि दुनिया का मालिक और खालिक भी है। शागिर्द बनने के लिए कम से कम 5 बेसिक रिक्वायरमेंट्स। इसको सिंपली अंडरस्टैंड करने के लिए हम इसको 5 बातों में स्प्लिट कर सकते हैं, यानी शागिर्द कौन बनेगा और आप किसको शागिर्द बना सकते हैं। 5 बातें आपकी मदद करेंगी बनाने में और अंडरस्टैंड करने में। पहली बात, वफादारी, फेथफुलनेस। जो फेथफुल नहीं है वो कभी डिसाइपल नहीं बन सकता। खुदा के साथ हमारी वफादारी आदमियों की सूरत में, आदमियों के साथ वफादारी की सूरत में नजर आती है। जो आदमियों के साथ वफादार नहीं है वो खुदा के साथ भी वफादार नहीं है। फेथफुलनेस इज अ हाई क्वालिटी। अगर कोई मसीहत में ग्रेट शख्स है तो वो है जो वफादार है। कई दफा लोग कहते हैं खुदा का बड़ा अजीम खादम है, फलाना का बड़ा अजीम, अजीम वो है जो वफादार है। अजमत फेथफुलनेस में है। बड़ा खादम कौन है या मसीहत में बड़ा ईमानदार कौन है? जो वफादार। सो जो रिलायबल है, जिस पे ट्रस्ट किया जा सकता है, जो जो फेथफुल है। पहली क्वालिटी क्या है, पहली खूबी क्या होनी चाहिए डिसाइपल में? फेथफुल, वफादार, दयानतदार। यहां मुख्तार में यह बात देखी जाती है कि सब बातों में दयानतदार निकले, अपने वादों में, कमिटमेंट्स में, लाइफ में, मिनिस्ट्री में, फाइनेंसेस में, दया की देने में, दुआ करने में और डिफरेंट वेज में फेथफुल हो। नंबर 2, जो यीशु को अपनी जिंदगी में, फैसलों में पहला दर्जा देता है, इसको कहते हैं ताबेदारी। जो पहला दर्जा नहीं दे सकता है वो ताबेदारी नहीं कर सकता। मेरी मर्जी नहीं बल्कि तेरी मर्जी पूरी हो। तीसरी बात, शागिर्द वो हो सकता है या बन सकता है जो कुर्बानी देने के लिए तैयार है। इससे पहले खुदावंद 12 शागिर्दों को हर किस्म की ब्लेसिंग देते, उन्हें रूल कुदस से फिल करते, 3 साल या 3.5 साल खुदावंद ने उनको डिलिबरेट कुर्बानी की जिंदगी में जाने दिए। इब्ने आदम के पास तो सर रखने की भी जगह नहीं। क्या डिमांड करती है? डिसाइपलशिप, कुर्बानी, टाइम की, एनर्जी की, स्ट्रेंथ की, रिश्तों की, पैसे की, ख्वाहिशों की कुर्बानी। एक डिसाइपल इस तरह से अपने आप को प्रोग्राम करे, पोजीशन करे कि वो कुर्बानी देने के लिए तैयार हो। फिलिपियों 2:13 है,
क्योंकि जो तुम्हें नियत और अमल दोनों को अपने नेक अरादा को अंजाम देने के लिए पैदा करता है वो खुदा है।
सो खुदा, जब हम ओबीडियंट हैं और कुर्बानी देने के लिए तैयार हैं, तो अपने नेक अरादे को, अपने प्लान को, पर्पसेस को हमारी जिंदगी में फुली एस्टैब्लिश कर सकता है। चौथी बात, वो शख्स जिसमें रूहानी भूख और प्यासा है, खुदा का प्यासा। टाउजर की किताब है खुदा का प्यासा, और वो अपनी किताब में लिखता है खुदा उनको खाने के लिए देता है, उनको पीने के लिए देता है जो भूखे और प्यासे हैं। किसी भी दौर में कलाम का कहर नहीं था, कलाम सुनने का कहर है। बाइबल में कभी लिखा कलाम का कहर होगा? वर्ड इज ऑलवेज देयर इन अबंडेंट। कलाम सुनने का कहर, और खास तौर पर आखिरी जमाने के बारे में लिखा गया है कि आखिरी जमाने में कलाम सुनने का कहत होगा। कलाम होगा, लोग सुनना नहीं चाहेंगे। सो ये उसके अंदर ये डिजायर होनी चाहिए कि मैं रूहानी तौर पर तरक्की करूं और खुदा मुझे इस्तेमाल करे। स्पिरिचुअल हंगर और स्पिरिचुअल डिजायर जिस शख्स के अंदर होगी वो शागिर्द बन सके। आप अंदाजा लगा सकते हैं लोगों में कितने रूहानी भूख और प्यास है कि आपको जबरदस्ती लोगों को चर्च में लाना पड़ता है, जबरदस्ती आपको मीटिंग में, सेमिनार में, इबादत में लाना पड़ता है, क्योंकि वो आना नहीं चाहते। इसलिए क्योंकि वो भूखे नहीं। कोई एक दो दिन का भूखे है, आपको ये नहीं कहना पड़ेगा मेज पे खाना है आप खा लें, वो आप कहने से पहले खा लेगा, क्योंकि खुराक उसकी नीड है। लेकिन आज एक सेन जो चर्च में है वही है, हमारे अंदर कलाम की भूख नहीं है, रूहानी जिंदगी की। हमें मजबूर करना पड़ता है लोगों को दुआ के लिए, प्रस्तिश के लिए, देने के लिए, कलाम सुनने के लिए, क्योंकि उनके अंदर स्पिरिचुअल हंगर नहीं है। पांचवी आखिरी बात, जो सीखने और ताबे होने के लिए विलिंग है। किसके ताबे होने के लिए विलिंग है? खुदा के कलाम के और रूहानी पेशवाओं के ताबे होने के लिए विलिंग है। ये पांच बेसिक बात, इसमें और भी बहुत सी बातें आ सकती हैं इस लिस्ट में, लेकिन ये पांच बेसिक बातें हैं जो कम से कम हमें उस डगर पे ले जाती हैं जहां पे हम डिसाइपलशिप के प्रोसेस में दाखिल हो जाते हैं। और दो मेन प्राइसेस जो हमें पे करनी पड़ती हैं डिसाइपल बनने के लिए, पहले भी मैंने बताई, नंबर वन द प्राइस ऑफ सेल्फ एंड द प्राइस ऑफ होलीनेस, खुदी का इनकार करना और पाक जिंदगी बसर करना। और पाक जिंदगी बसर करने का मतलब है अपने आप को गुनाह से बचाना। आए मेरे बच्चों, ये बातें मैं तुम्हें इसलिए लिखता हूं कि तुम आइंदा से गुनाह ना करो। अगर हमने गुनाह से बचना है तो हमने ये अंडरस्टैंड करना है गुनाह है क्या, व्हाट इज सिन। रोमियो 3:23 आयत, रोमियो 6:23 आयत, यशाया 59:2 आयत, गुनाह क्या है? गुनाह वो हालत या काम या रवैया है जिससे खुदा खुश नहीं है, जिसे खुदा पसंद नहीं करता है। दुनिया में हर पैदा होने वाला शख्स गुनाहगार है, क्योंकि बाय बर्थ उसके अंदर सिन नेचर है। दाऊद 51 ज़बूर उसकी पांचवीं आयत में यही बात कहते हैं कि मैंने बदी में सूरत पकड़ी। قدرتی زندگی نیچرل لائف سنفل لائف ہے. اگر ایک چھوٹے بچے کو آپ دیکھیں, ایک سال کا ہے, دو سال کا ہے, تین سال کا ہے, چھوٹا بچہ ہے, اس کو نہیں پتا گناہ کیا اور راست بازی کیا ہے, خدا کیا ہے اور انسان کیا ہے. سو اسمال اینڈ ایز سمپل, لیکن آپ کو اس میں ایک نیچر نظر آئے گی, ہیومن نیچر. آپ کو بچے میں انسان کی نیچر نظر آئے گی. اور اگر کسی بھی بچے کو آپ اسٹڈی کریں تو بچہ شروع میں گناہ نہیں کرتا ہے, لیکن وہ آپ کو اس میں گناہ کی نیچر نظر آئے گی. اور وہ نیچر یہ ہے کہ بچہ ہر وقت اپنے لیے کچھ مانگتا رہے. سین نیچر از سیلف نیچر. اسے دودھ چاہیے, اسے توجہ چاہیے, اسے کچھ, اسے سیر کرنے کے لیے جانا ہے, اسے کچھ اور چیز چاہیے, وہ جو مانگتا ہے اسے چاہیے. تو سین نیچر ہے بچے میں, اس کو نہیں پتا گناہ کیا, لیکن اس کی نیچر میں, جبلت میں گناہ ہے. اور کیسے نظر آ رہا ہے؟ سب سے پہلے کہ وہ ڈیمانڈ کرتا رہتا ہے, مجھے یہ چاہیے, دودھ چاہیے, اب کچھ کھانے کو چاہیے, اب میں نے باہر جانا ہے, اب مجھے فلان چیز چاہیے, اب مجھے کیئر چاہیے, اب مجھے پیار چاہیے. وہ ہمیشہ ڈیمانڈ کرتا رہتا ہے. چرچ میں جو خادم یا بلیور یا لیڈرشپ ڈیمانڈ کرتی رہتی ہے, ان کے اندر سیلف کا گناہ ہے, سیلف نیچر ہے. پاسٹر صاحب ہمارے گھر میں نہیں آئے, ہمیں توجہ چاہیے, ہمارے لیے لمبی دعا نہیں کی گئی, ہمیں توجہ چاہیے. وہ بچوں کی طرح, بچے شاگرد نہیں بن سکتے ہیں جب اگر وہ گرو نہیں کریں گے, میچور نہیں ہوں گے, وہ ڈسائپل نہیں بن سکتے ہیں. تو سین نیچر کیا ہے؟ سب سے پہلے سیلف نیچر, مجھے یہ ملنا چاہیے. ایک فیملی میں تین چار بچے ہیں, اگر ایک بچے کچھ ملے گا تو باقی تین بچے کہیں ہمیں بھی ملنا چاہیے, وہ ایک دوسرے چھینیں گے. یہ بچوں کی نیچر ہے. یہی آپ کو نیچر چرچ میں نظر آئے گی, چھینا, ایک دوسرے چھین رہے ہیں, یہ میرا چرچ ہے, یہ تیرا چرچ ہے. سیلف نیچر بچوں کی نیچر ہے. بچوں کی نیچر کیا ہے؟ وہ چھیننا چاہتے ہیں. آپ ان کو ٹافیاں دیں گے تو انہوں نے ایک یا دو کھانی ہے, لیکن وہ جھپڑ کے پانچ چھ پکڑ لیں گے. سیلف نیچر, اپنی نیڈ سے زیادہ جمع کرنا, پیچھے جانا. تو سیلف نیچر از اے سین نیچر. اگر آپ سمجھتے ہیں ہم کوئی بھی گناہ نہیں کر رہے, ہم نے نجات پائی ہے, راست باز ہے, ہم راست باز ہیں, پھر بھی اگر ہم میں سیلف نیچر ہے تو یہ سین نیچر. بچہ جب چلنا سیکھتا ہے, چھوٹا بچہ ہے, وہ چلنا سیکھتا ہے. اگر ہم نوٹ کریں, 9 ماہ کا ہے, 1 سال کا ہے, جتنے بھی دیر کا ہے, تو وہ کوشش کرتا ہے شروع میں کہ وہ سٹیپ, اس کو سٹیپ لینے نہیں آتے ہیں, وہ بڑے بڑے قدم لیتا ہے. وہ جتنا بیلنس بھی نہیں کر سکتا ہے اس سے آگے جاتا ہے. اور یہی کچھ آپ کو چرچ لیڈرشپ میں نظر آئے گا. بڑے بڑے جو امیچیور لوگ ہیں, جو ڈسائپل نہیں ہیں, وہ بڑے بڑے سٹیپ لیں گے. منسٹری میں بھی بڑے بڑے فیصلے کریں گے. ہر مہینے کروسیڈ ہوں گے, ہر مہینے سیمینار ہوں گے, ہم فلاں چیز کریں گے, بڑے بڑے سٹیپ لیں گے, کیونکہ یہ چائلڈ نیچر ہے. لیکن جو سمجھدار ہے, جو وائز ہے, جس کو چلنا آتا, جو میچور ہے, وہ اتنے سٹیپ لیتا ہے جتنے وہ لے سکتا ہے. بچے جو ہیں وہ بڑے بڑے سٹیپ لیں گے. کبھی لاہور میں منادی کر رہے ہیں, کبھی پشاور میں منادی کرنے جائیں, کبھی کوئٹہ میں منادی کرنے جائیں, کبھی کراچی میں منادی, بڑے بڑے سٹیپ لیں گے. لیکن جو سمجھدار ہیں وہ اپنے شہر کو نہیں چھوڑیں گے جب تک خدا نہیں انہیں کہے گا. سمجھ رہے ہیں آپ؟ سیلف نیچر از اے سین نیچر. گناہ نہ صرف ہمیں خدا سے جدا کرتا ہے, بلکہ ہمیں اس جلال سے بھی محروم کر دیتا ہے جو خدا نے ہمیں دیا, اور اس کی انٹینشن ہے جو ہمیں دے. بس سب نے گناہ کیا اور خدا کے جلال سے محروم ہو گئے. سین کی نیچر میں ڈسٹرکشن ہے, ڈسٹرکٹیو نیچر ہے. گناہ ہمیشہ انتشار پیدا کرتا ہے, بربادی پیدا کرتا ہے, دکھ اور تکلیف پیدا کرتا ہے, ڈویژن پیدا کرتا ہے. تم میں لڑائی جھگڑے کہاں سے آ گئے؟ کیا ان خواہشوں کے سبب سے نہیں جو تمہارے جسمانی اعضاء میں فساد پیدا کرتے ہیں؟ سین از آلویز ڈسٹرکٹیو. چند ایک باتیں جو گناہ کے رزلٹ میں پیدا ہوتی ہیں. نمبر ون، گناہ سے خدا رنجیدہ ہوتا ہے. خدا اس سے بار پانچ سے سات آئے. نمبر دو، گناہ ہمیں گلٹی بنا دیتا ہے، قصوروار بنا دیتا ہے، مجرم. ایک بھی گناہ ہمیں مجرم بنا دیتا ہے. نمبر تین، گناہ ہمیں خدا سے جدا کر دیتا ہے. عیسیٰ 59 پہلی دو آیتیں. نمبر چار، گناہ ججمنٹ اور پنشمنٹ کو لاتا ہے. متی 25 باب 46 آیت. نمبر پانچ، گناہ غلام بناتا ہے. ہر قسم کا گناہ غلامی ہے. رومیوں 6 باب 17 آیت. چھٹی بات، گناہ کے سبب سے لوگ روحانی طور پر اندھے ہو جاتے ہیں، اسپرچل بلائنڈنس. دوسرا کرنتھیوں 4 باب 4 آیت. پھر وہ خدا کی باتوں کو نہ سمجھ سکتے ہیں نہ دیکھ سکتے ہیں. نمبر 7، گناہ روحانی موت کو لاتا ہے. افسیوں 2 باب پہلی آیت. نمبر 8، گناہ کے سبب سے ہماری امید جو ہے وہ جاتی رہتی ہے اور ہم نا امیدی میں داخل ہو جاتے ہیں. افسیوں 2 باب اس کی 12 آیت. نویں بات، گناہ کرپٹ کرتا ہے، کرپشن. گناہ کے رزلٹ میں کرپشن ہوگی نیچر میں، رشتوں میں، نیشنز میں، کنٹریز میں، چرچز میں. ٹائٹس پہلا باب 15 ہے. اور 10ویں بات، گناہ کنڈیم کرتا ہے، الزام لگاتا ہے، مجرم ٹھہراتا ہے. یعقوب 5 باب اس کی 12 ہے. بائبل میں گناہ کے لیے بے شمار ورڈ یوز ہوئے ہیں. کتنے ورڈ یوز ہوئے ہیں؟ بے شمار ورڈ یوز. اس لیے کہ گناہ صرف ایک چیز نہیں ہے. اٹس اے لاٹ آف تھنگس. بہت سی باتیں گناہ ہیں. تو دے آر مینی 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 ورڈس ان ہیبرو اینڈ گریک یوزڈ فار سین ان دا بائبل. لیکن اپنی انڈرسٹینڈنگ کے لیے ہم ان ورڈس کو 4 گروپس میں ڈیوائڈ کر دیتے ہیں. کتنے گروپس میں؟ 4 گروپس میں گناہ کے الفاظ کو جو بائبل مقدس میں یوز ہوئے ہم ڈیوائڈ کر دیتے ہیں تاکہ گناہ کو کلی طور پر سمجھ سکیں. نمبر 1،
پہلا گروپ.
اس پہلے گروپ کی ہیڈنگ یہ ہے، سٹینڈرڈ سے ڈیوییٹ کرنا. کسی سٹینڈرڈ سے، کسی معیار سے ہٹ جانا. سٹینڈرڈ سے ڈیوییشن اس کی پہلی سینس یہ ہے. کیا سینس ہے پہلی؟ معیار سے ہٹ جانا. خدا کا ایک معیار ہے اور خدا کے بندوں کا بھی ایک معیار ہونا چاہیے. ہمیں معیاری لوگ ہونا چاہیے، ایک سٹینڈرڈ کو فالو کرنا چاہیے. اور آج ہمیں اس بات کی ضرورت ہے، اپنے سٹینڈرڈ کو ریز کریں، اپنے مسیحی معیار کو بلند کریں. تو اس ضمن میں، اس کیٹیگری میں جو گناہ کے لیے ورڈ یوز ہوئے ہیں، ان میں پہلا ورڈ ہے چیٹا. CHATTAH. چیٹا، اس کا مطلب ہے غلط کام کرنا. قزات 20 باب 16 آیت. چیٹا ہے ٹو ڈو رانگ، مورلی اخلاقی طور پر غلط کام کرنا.
ان سب لوگوں میں سے 700 چنے ہوئے ہیں، ہتھے جوان تھے، جن میں سے ہر ایک فلاخن سے بال کے نشانہ پر بغیر خطا کیے پتھر مار سکتا.
بغیر خطا کیے ہوئے پتھر، یہاں بھی یہ ورڈ یوں، جو خطا نہیں کرے گا، جو مسٹیک نہیں کرے گا، جو غلطی نہیں کرے گا. اور اس کا مطلب، گناہ کا ایک مطلب ہے غلطی کرنا. ایوری مسٹیک وی میک ان آر لائف از اے سین. اور اس کو بڑی ڈیپلی ہمیں انڈرسٹینڈ کرنے کی ضرورت ہے، خاص طور پر وہ لوگ جو منسٹری میں ہیں اور بائبل کالج میں ہیں. हमें एक स्टैंडर्ड, एक मॉरल्स और एथिक्स को फॉलो करना चाहिए, इंटेग्रिटी को फॉलो करना चाहिए। इट इज मस्ट कि इस नेशन में हमारा रूहानी पाप इंटेग्रिटी, दिस इज इंटरनल इंटेग्रिटी। आज हर बंदा अपनी मिनिस्ट्री बनाने के लिए तैयार है, लेकिन मैंने एक ऐसा बंदा देखा है जो शागिर्द बनने के लिए तैयार है, जो माफी मांगने के लिए तैयार है, जो कीमत देने के लिए तैयार है। दिस मीन्स अगर ये शख्स या कोई भी शख्स छोटा होने के लिए तैयार है, खुदा अपने वक्त पे उसको बड़ा करेगा। मेरे कहने का ये मतलब नहीं कि हम किसी को कंडेम कर रहे हैं, किसी को रिकमेंड कर रहे हैं। मैं एक बात शेयर कर रहा हूं कि किसी के सोच में, थॉट में क्या चीज है। फॉर मी बहुत अरसे के बाद मैंने किसी ये बात सुनी कि आई वॉन्ट अ स्पिरिचुअल फादर, वरना 90% जो हमारे नौजवान हैं वो चाहते हैं आई वॉन्ट माई ओन मिनिस्ट्री, माई ओन वेबसाइट, और मुझे अमेरिका में या यूरोप में कोई गॉड फादर चाहिए जो मुझे पैसे भेजता रहे, एंड दैट इज व्हाट आई नीड, और मेरे लिए ये काफी है। आज बहुत से स्पिरिचुअल ऑर्फन हैं जो बगैर किसी रूहानी पेरेंट्स के हैं और वो खिदमत कर रहे हैं। इट्स ट्रेजेडी, ये अलमिया हमारे चर्च। हमें सिंगापुर से और इंडोनेशिया से बड़े बड़े चर्च की तरफ से इनविटेशन है, हम आपको इतने इतने लाखों डॉलर देंगे, जो बिल्डिंग्स आप 25 सालों में नहीं बना पाए हम 25 दिनों में आपको बना देंगे, आप हमारे साथ काम करें। आपको हम बहुत बड़ा बाइबल कॉलेज बना देंगे, लांसर ले देंगे, फ्लांज गाड़ी, जो यू नेम इट एंड विल गिव यू। We said it's good, पर ये हमारी अखलाकी इंटेग्रिटी है कि हम एक बंदे के साथ अफिलियट हुए जिसको हम अपना सीनियर समझते हैं, हमारी स्पिरिचुअल कवरिंग है, हम उसे कैसे छोड़ दें। हम पैसे के लिए उनके साथ नहीं है, हम स्पिरिचुअल कवरिंग के लिए उनके साथ। मनी और नो मनी, वी आर स्टेइंग देयर अनलेस देयर इज समथिंग डिवाइन इंस्ट्रक्शन कि आप अलग हो, नॉट फॉर मनी, फॉर स्पिरिचुअल रीजंस, देन वी आर विलिंग, unless and until we are there. Integrity honi chahiye. This is a sin, to lose integrity. It's something very bad. Ye keemat hame deni chahiye. So, jo hum pehli category dekh rahe hain sin ki, wo ye hai, ki deviation from the standard. Aur aaj is kadar substandard churches aur leaders hain, ki jo log उनको फॉलो कर रहे हैं वो भी उन जैसे हैं, उनका कोई स्टैंडर्ड नहीं। अब समझने मेरी बात, उन लीडर्स को जो फॉलो करते हैं वो लीडर जो सब स्टैंडर्ड हैं वो भी वैसे लीडर्स हैं, और वो लोग भी वैसे ही हैं कि वो वैसे मिली जुली जिंदगी बसर करना चाहते हैं। दुनिया च गए तो उतने भी राजी दे, यसू वाल गए तो उन्होंने भी राजी कर देते हैं। हैव अ स्टैंडर्ड इन योर लाइफ। मैंने कल भी ये एग्जाम्पल दी थी, और मैंने कल भी ये कहा कि एक मनफी एग्जाम्पल है हमारे कल्चर के मुताबिक, और वो एग्जाम्पल ये थी कि एक लड़की घर से भाग जाए मुझे बड़ा बुरा समझ, वो जी फलाने की लड़की, फलान लड़की कोरोना से गई तो उन्हें शादी कर लेती, वो वेरी बैड, आई थिंक हम सारी जिंदगी उसको नहीं मिलेंगे। अक्सर फैमिलीज का रिस्पॉन्स क्या होता है, हमारे लिए जीना मरना खत्म। बट द सेम थिंग इज द चर्च, आज बहुत से भागे हुए खादम चर्चेस बना लेते हैं और बहुत से लोग उनके पीछे चले जाते हैं, उनका कोई स्टैंडर्ड नहीं। सेम बात है, जैसे लड़की घर से भाग गई वो उनकी इज्जत थी, ऐसे खादम चर्च से भाग गए वो इज्जत की जगह पे थे। इज्जत को हैव अ स्टैंडर्ड इन योर लाइफ। आप किस खादम के पीछे हैं, भागे हुए खादम के पीछे है या भगाने वाले खादम के पीछे है, कि उसके पीछे है जो खुदा के पीछे है। हालेलुया, आप कुछ तो हो रहे हैं, बट दिस इज व्हाट वी आर गोइंग थ्रू। और जैसे मैंने पहले भी एक महीना पहले भी خداوند کی رسول نے نبوت کی تھی, if my people are not going to change, very very bad things are going to happen. آپ کو یاد ہوگا. اور ابھی یہ کوئٹہ کا جو واقعہ ہوا, میں نے اس کے لیے بہت دعا کی ہے, اور بھی بہت سے آپ نے بھی دعا کی ہوگی, خداوند ہمارے گناہ کو معاف کر. ایز اے لیڈر ایز اے چرچ ہم سیریس نہیں ہیں تیرے لیے, اور اپنے خادموں کو بحال کر اور یہ احساس دلا کہ ہمیں اپنے آپ کو روحانی طور پر ایک سٹینڈرڈ پہ لانا ہے. اور پھر جب میں دعا کرتا ہوں, خدا نے مجھے یہ بات یاد دلائی کہ ابھی پیچھے میں نے یہ کہا کہ اگر پاکستان کے چرچز اپنا سٹینڈرڈ ٹھیک نہیں کریں گے, دے آر گوئنگ ٹو ہیو اے ٹف ٹائم. کسی کے ساتھ بھی ہو سکتا ہے, یہ نہیں کہ کوئی برا اس کے ساتھ ہوا ہے, اچھے لوگوں کے ساتھ بھی ہو سکتا ہے, کیونکہ چرچ ایک کلیکٹیو باڈی ہے. خدا چرچ کو یہ نہیں دیکھتا کہ یہ ایک چرچ ہے, یہ فلاں مشن ہے, خدا پوری باڈی کو, ایک کا گناہ سب کا گناہ. If one church is sinning, all the church is sinning. So there is something terribly wrong with us. Second, جو گناہ کے لیے ورڈ یہاں پہ یوز ہوا, ایوان, اسٹینڈرڈ کو مس کرنے کے لیے جو ورڈ سیکنڈ ورڈ یوز ہوا ہے, ایوان, اس کا مطلب ہے جان بوجھ کے غلطی کرنا. یو نو دس از رانگ, آپ کو پتا ہے یہ کہنا یا یہ کرنا گناہ ہے, بٹ وی ڈو اٹ ڈیلیبریٹلی, پرورٹ کرنا, کسی کو جان بوجھ کے خراب کرنا. آپ جانتے ہیں کہ یہ لکڑی سیدھی ہے اور اس کو جان کے ٹیڑھا کرنا اپنے مقصد کے لیے. دیکھیں فرنیچر لکڑی کو ٹیڑھا کر کے بنائے جاتے ہیں ڈیزائن دینے کے لیے, گول میز ہیں, گلائیاں ہیں, ادر تھنگز ہیں. اے وان, سیدھی چیز کو اپنے فائدے کے لیے ٹیڑھا کرنا. ایوب 33 باب 27 پڑھیں گے. تیسرا جو ورڈ ہے گناہ کے لیے, شیگا, ایس اے جے جی اے ایچ, شیگا. اس لیے میں نے پہلے کہا کہ گناہ ان اٹ سیلف صرف ایک سمپل چیز نہیں ہے, گناہ 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 ہے. اٹس سو کمپلیکس, کئی ورڈز یوز کرنے پڑے روح القدس کو ہمیں یہ سمجھانے کے لیے کہ گناہ کیا ہے. اور بہت سی اچھی بات ان کو ہم اچھا سمجھتے ہیں, میں بھی خدا کے نزدیک وہ گناہ ہے, شیگا. تو ایوان کے لیے ہم پڑھیں گے جوب 33:27.
وہ لوگوں کے سامنے گانے اور کہنے لگتا ہے کہ میں نے گناہ کیا اور حق کو الٹ دیا, اور
حق کو الٹ دیا. میں جانتا ہوں یہ بات ٹھیک تھی, لیکن میں نے اس کو اپنے فائدے کے لیے چینج کر دیا. سم آف یو نو کہ دہائی یقینی جو ہے وہ چرچ میں جانی چاہیے. میں کئی دفعہ آپ کی اپنی نہیں رفا ہے, کوئی آپ سے کہتا ہے فیملی کے یہ دہائی یقینی چرچ دہی ہے کہ تم دے دیے, ایک کوئی گال ہے جتنے مرضی دے دو, میں بھی دیکھو یسو دے بندہ ہوں. اینڈ یو نو اٹس رانگ, یہ چرچ میں, لیکن آپ کو ضرورت ہے پیسے کی, بہن جی کوئی گال ہے جتنے مرضی دے دو, اے بھی یسو دے بندے, گرجا بھی یسو دا. نو اٹس رانگ, ہم آپ نے سچائی کیا کیا ہے, پریورٹ کر دیں. آج پھر سے پڑھیں گے,
وہ لوگوں کے سامنے گانے اور کہنے لگتا ہے کہ میں نے گناہ کیا اور حق کو الٹ دیا اور اس سے مجھے فائدہ نہ ہوا.
لیکن اس سے فائدہ نہیں ہوگا. جب ہم فائدے کے لیے گناہ کو الٹ پلٹ کرتے ہیں, چیزوں کو, ڈاکٹرائن کو, اس سے فائدہ نہیں ہوگا. شیگا کے لیے ہم پڑھیں گے, شیگا کا مطلب ہے, شیگا کا مطلب ہے ٹو گو ایسٹرے, بھٹک جانا, جانا اس رستے پہ تھا چلے اس رستے پہ, کام اس کے ساتھ کرنا تھا شروع اس کے ساتھ کر دیا. ایوب 19:4 ہے, شیگا ٹو گو ایسٹرے, جیسے بھیڑیں بھٹک جاتی ہیں ویسے بھٹکنا.
اور مانا کہ مجھ سے خطا ہوئی, میری خطا میری ہی ہے.
اس کے لیے جو خطا کے لیے ورڈ یوز ہوئے, میں بھٹک گیا. لیویٹیکس 4:13 پڑھیں, احبار 4:13.
اگر بنی اسرائیل کی ساری جماعت سے انجانے میں چوک ہو جائے, اور یہ بات جماعت
انجانے میں چوک ہو جائے, مسٹیکنلی ایرر ہو جائے, اسٹرے چلے جائے, ہاں جی,
اور یہ بات جماعت کی آنکھوں سے چھپی ہو, تو بھی وہ ان کاموں میں سے جنہیں خداوند نے منع کیا ہے,
اس کے لیے خطا کی قربانی ہے, ہاں جی پڑھیں آگے,
کسی کام کو کر کے مجرم ہو گئی ہو,
تو جماعت کو نہیں پتا چلا لیکن وہ اسٹری ہو گیا, انجانے میں اسے ہو گیا, اس کے لیے وہ خطا کی قربانی جو ہے وہ چڑھا سکتا ہے. नेक्स्ट वर्ड चौथा वर्ड है पैराबेसिस, PARABSIS, पैराबेसिस। न्यू टेस्टमेंट में जाएंगे, ये ग्रीक वर्ड है पैराबेसिस। गलतियों 3:19, और इसका मतलब है चलते चलते स्ट्रेट लाइन, एक लाइन लगी हुई है बिल्कुल, उससे बाउंड्री की दूसरी तरफ चले जाना, पैराबेसिस। गलेशियंस 3:19,
बस शरीयत क्या रही वो नाफरमानियों के सबब से बाद में दी गई।
नाफरमानी का वर्ड इसलिए यूज हुआ
कि उस नस्ल के आने तक रहे जिससे वादा किया गया था।
और रोमियो 4:15 पढ़ेंगे, लाइन से इधर हो जाना, हुक्म से डिविएट कर जाना, सीधी लाइन से जो हमारे लिए लगी हुई है स्ट्रेट लाइन, अपने टेढ़ा रास्ता बना लेना, टेढ़े रास्तों को सीधा करो, हर एक टीला पस्त किया जाएगा, ना हमवार जगह हमवार की जाएगी। रोमियो 4:15 पढ़ेंगे,
क्योंकि शरीयत तो गजब पैदा करती है और जहां शरीयत नहीं वहां हुक्म अदूल हुक्मी भी नहीं।
अदूल हुक्मी के लिए पैराबेसिस। पांचवा वर्ड यूज हुआ है न्यू टेस्टमेंट में हमारीटा, HAMA या हेमारीटा, रीटिया, HAMARTIA, रीटिया, हेमारीटिया। अक्सर बाइबल स्कॉलर इसी वर्ड को कोट करते हैं बेसिकली गुनाह के लिए, क्योंकि ये सबसे एक तरह से पावरफुल वर्ड है हेमारीटिया। इसका मतलब है निशाने को मिस करना। रोमियो 6:23 फायर को मिस करना, मार्क को मिस करना। छठा वर्ड जो स्टैंडर्ड की कैटेगरी में आता है पैरापटूमा, PARPTUMA, पैरापटूमा, और इसका मतलब है कि दुरुस्त स्टेप लेने की बजाय गलत स्टेप लेना। आप किसी मुश्किल में, आपने कोई फैसला करना है, क्राइसिस में है, प्रॉब्लम में है, डिसीजन लेना है, तो दुरुस्त स्टेप लेने की बजाय गलत स्टेप लेना। आप समझते हैं मुझे ये डिसीजन नहीं देना चाहिए, लेकिन लोगों ने आप प्रेशराइज किया, वो चाडे यार तू भी होना इंज दा ही बन गया, उन्हें तेरे ना इंज किया, तू भी उन्होंने इंज कर। तो पैरा पटूमा, गलत स्टेप ले लेना ये जानते हुए ये गलत है। कुलसी 2:13, और इसका एक मतलब यह भी है कि रास्ते पर चलते चलते गिर जाना, to fall off a path।
और उसने तुम्हें भी जो अपने कसूरों और जिस्म की नामख्तूनी के सबब से मुर्दा थे,
कसूरों के सबब से,
उसके साथ जिंदा किया और हमारे सब कसूर माफ किए।
कसूर, ये वर्ड है पैरापटूमा, इफिसियों 2:5 है। कसूर का वर्ड यहां पे इंग्लिश बाइबल में यूज हुआ है, इसका मतलब है, कसूर का मतलब है के दुरुस्त फैसला करने की बजाय गलत फैसला करना, दुरुस्त जवाब देने की बजाय गलत जवाब दे देना, दुरुस्त रवैया रखने की बजाय बुरा रवैया रख लेना। कोई आपके साथ बुरी तरह बोल रहा है, आपको पता है कि मैं रूहानी हूं, पागल हूं, मेरे अंदर है, मुझे ऐसे नहीं कहना चाहिए, आप कहते हैं फिर मैं कीता इधर, तू भी कर लेगा मेरा, बुरा जवाब देना कसूर। सो ये है मॉरल स्टैंडर्ड्स। जो दूसरी कैटेगरी है गुनाह की वो है हालत, एक स्टेट, एक हालत में होना, और इसके लिए पहला वर्ड है राशा, RASHA, राशा। यह एक हालत है, स्टेट है, जिसमें गुनाहगार दाखिल हो जाता है। जैसे पाकीजगी एक हालत है, पाकीजगी एक काम नहीं है, पाकीजगी एक हालत है। हमें पाक काम नहीं करने, हमने पाकीजगी में दाखिल हो जाना, एक स्टेट है, एक स्टैंडर्ड है, एक जगह है। स्टेट का मतलब जगह भी हो सकता है। सिमिलरली गुनाह भी एक हालत है। इसके लिए जो उर्दू वर्ड यूज होते हैं वो है बद किरदार, बद किरदारी। तो राशा मीन्स विकेड अनगॉडली लोग, जो एक ऐसी गुनाह की हालत में दाखिल हो चुके हैं कि वो मुसलसल गुनाह करते रहते हैं, उनके उनकी सब बातों में विकेडनेस है, उनके हर फैसलों में वो आपसे मिलते भी हैं, जो भी उनकी डीलिंग में, इट्स ऑल विकेडनेस, हर बुरा गलत काम करने के लिए वो तैयार हैं। आज वो इसके साथ हैं, कल वो उनके अंदर मुजस्सम बुराई मौजूद है। اشیم دوسرا ورڈ اے ایس اے چے ایم اشیم یہ بھی ایک گناہ کی حالت ہے یا قصور کی حالت ہے جس میں ہم مسلسل قصور وار رہتے ہیں. پیدائش 26:10 آئے
ابی ملک نے کہا تو نے ہم سے کیا کیا, یوں تو آسانی سے ان لوگوں میں سے کوئی تیری بیوی کے ساتھ مباشرت کر لیتا اور تو ہم پر الزام لاتا.
الزام کے نیچے آنا, الزام کے نیچے رہنا, ایسی زندگی بسر کرنا, کوئسچنیبل زندگی بسر کرنا جس کے سبب سے کسی کی زندگی پر بے شمار جائز الزام ہو. احبار 5:15-16 آیت میں اسی کے لیے خطا کی قربانی انسٹیٹیوٹ کی گئی کہ اگر کسی سے خطا ہو جائے تو وہ خطا میں نہ رہے, قربانی دے اور اس حالت میں سے باہر نکلے. تو پڑھ لیں ذرا, تو گناہ ایک سٹینڈرڈ کو مس کرنا بھی ہے, مورل سٹینڈرڈ کا ویک ہونا. سیکنڈ بات ہم نے دیکھی گناہ ایک حالت ہے. تیسری بات ہم دیکھیں گناہ کے تعلق سے, گناہ ڈیلیبریٹ ریبیلین ہے, جان بوجھ کے دانستہ طور پہ بغاوت کرنا. جب تک کوئی شخص بغاوت کی حالت میں رہتا ہے وہ گناہ کی حالت میں رہتا ہے, چاہے وہ بیٹا ہے, بیٹی ہے, پاسٹر ہے, چرچ ہے, whoever and whatever he is, اگر کوئی ریبیلین ہے تو وہ گناہ کی حالت میں ہے. اور اس بغاوت کی وجہ کیا ہے, یہ ایک ایسی سٹیٹ ہے جس میں لوگ یہ سمجھتے ہیں کہ میں خدا کے بغیر بھی سب کچھ کر سکتا ہوں. اور اس کے روٹ میں, بغاوت کے روٹ میں جو ابھی سلوم کی روح ہے, پرائیڈ کام کرتا ہے. روٹ کیا ہے اس کی؟ پرائیڈ ہے. وہ معافی مانگنے کے لیے, حلیم ہونے کے لیے شخص تیار نہیں ہے کیونکہ اس کے اندر پرائیڈ ہے. وہ بغاوت کر لے گا لیکن وہ یونٹی نہیں کرے گا, وہ چھوڑ دے گا, وہ ساتھ نہیں رہے گا لیکن وہ معافی نہیں مانگے گا. کیا اسپرٹ ہے اس کے اندر؟ پرائیڈ کی. اور ہر شخص جو ریبیلین کی حالت میں ہے وہ گناہ کی حالت میں ہے, چاہے وہ اپنے جتنا مرضی راست پاس ظاہر کرے, لمبی لمبی دعائیں کریں, غیر زبانیں بولتا رہے. اس دن میں تم سے کہہ دوں گا میری کبھی تم سے واقفیت نہ تھی. سو ریبیلین کی جو سٹیٹ ہے, اس کے لیے جو دو گریک ورڈ, ایک گریک ورڈ اور ایک ہیبرو ورڈ یوز ہوا, پرشا, پی آر ایس ایچ اے, پرشا, ریبیلین کے لیے, ریبیلیس سٹیٹ کے لیے, کنڈیشن کے لیے جو ورڈ, اس کا مطلب ہے خدا کو مکے دکھانا, خدا کے خلاف باتیں کرنا, خدا کے خلاف آواز بلند کرنا, خدا کے خلاف ہونا. عیسیٰ پہلا باب اس کی دو آیت.
سن آئے آسمان اور کان لگا آئے زمین کہ خدا منجو فرماتا ہے کہ میں نے لڑکوں کو پالا اور پوسا پر انہوں نے مجھ سے سرکشی کی.
سرکشی, ہاں جی, پرشا, ہاں جی, پڑھ دیا آپ نے. دوسرا ورڈ ہے اینومایا, نیو ٹیسٹمنٹ میں گریک ورڈ اینومایا, اے این او ایم آئی اے, اینومایا. اس کا مطلب ہے ریبیلین یا لا لیسنس, کسی بھی لا کو فالو نہ کرنا, یا لا سے میرا ہمارا مطلب ہے اسپرچل لا, اسپرچل لا کو نگیٹ کرنا. دوسرا کرنتیوں 6:14 ہے,
بے ایمانوں کے ساتھ نہ ہموار جوئے میں نہ جوتو کیونکہ راست بازی اور بے دینی میں کیا میل جول, یا روشنی اور تاریکی میں کیا شراکت.
اینومایا, بے دینی, لا جہاں پہ کوئی رول یا کوئی لا نہیں. پہلا یوحنا 3:4, اسپرچل لاز کو بریک کرنا.
جو کوئی گناہ کرتا ہے وہ شرع کی مخالفت کرتا ہے, اور گناہ شرع
کی مخالفت, شریعت کی مخالفت, شریعت کی مخالفت کا مطلب ہے شریعت کے اگینسٹ جانا. اینومایا, مخالفت, جو مخالفت کرتا ہے وہ اسپرچل لا کو بریک کرتا ہے. تو چرچ میں مخالفت کرتا ہے وہ اسپرچل لا کو بریک کرتا ہے, وہ سین ہے, اینومایا. جو لیڈرشپ کی مخالفت کرتا ہے وہ سین کرتا ہے. روحانی پیشواؤں کے تابع ہوئے. ہر بات میں, ہر فیصلے میں لا کو فالو کرنے کی ضرورت ہے. اگر آپ اپنا چرچ بنا رہے تو آپ کس لا سے بنا رہے ہیں؟ کس, کہاں سے, کون سے روحانی لا نے آپ کو پرمیشن دیا آپ اپنا چرچ بنائے؟ اگر آپ اپنی مرضی سے بنا رہے ہیں, دیٹ چرچ از اے سین فار یو, اور وہ ججمنٹ میں آپ کو گنہ گار ٹھہرائے گا. اگر تو خدا زمین پہ سزا دے لے گا تو بچ جائیں گے, کچھ تو بچ جائیں گے لیکن جلتے جلتے. اور اگر زمین پہ سزا نہیں ملے گی تو اوپر سزا ملے گی. اینومایا, آخری جو سن کے لیے گروپ ہے یا ورڈز ہیں یا تھاٹس ہیں, وہ یہ ہیں کہ برے ایکشنز اور برے رویے, بیڈ یعنی برے رویے بھی اور بری نیچر یا برے ایٹیٹیوڈ یا برے ایکشن از اکول ٹو سین. مارا, ایم اے آر اے ایچ, مارا, اس کا مطلب ہے سٹبن, وہ شخص جو ڈھیٹ ہے اور کسی کی بات نہیں مانتا ہے وہ گناہ کی حالت میں ہے. باغی, اور پھر اس کا مطلب ہے مارا کا لڑائی جھگڑے پیدا کرنے والا شخص. زبور 78 اس کی 8 آیت.
اور باپ اور اپنے باپ دادا کی طرح سرکش اور باغی نسل نہ بنے, ایسی نسل جس نے اپنا دل درست نہ کیا اور جس کی روح خدا کے حضور وفادار نہ رہی.
وفادار نہیں ہے, باغی ہیں, سرکش ہیں اور ان کا دل سخت ہے, سٹبن, مارا. دوسرا ورڈ ہے ماراڈ, ایم اے آر اے ڈی, دس مینس کہ ریبیلین کی نیچر, ہر بات میں کریٹیسائز کرنا, ہر بات میں مخالفت کرنا, ہر بات پہ اعتراض کرنا. یہ کچھ لوگوں کی آپ ہیبٹ دیکھیں گے, کوئی کام کر لے چرچ میں اترا, وہ یہ فلاں نے وہ کیوں کیا, فلاں نے وہ کیوں کیا, چرچ میں یہ کیوں کیا, فلاں رشتہ نے یہ کیوں کیا, آلویز وہ ریبیل کرتے ہیں. گنتی 14:9, یہ ان کی نیچر ہے, یہ ان کا رویہ ہے, انہوں نے کسی بات کو ایکسیپٹ نہیں کرنا ہے, اس کے خلاف ہی بات کرنی.
وقت اتنا ہو کہ تم خداوند سے بغاوت نہ کرو اور نہ اس ملک کے لوگوں سے ڈرو, وہ تو ہماری خوراک ہیں, ان کے پناہ ان کے سر پر.
یہ ان کی نیچر تھی اس گروپ کی, 20 لاکھ لوگوں کی جو وہاں سے نکلے تھے, کہ ہر دفعہ جب خدا کہتا تو وہ اس سے خلافی بات کرتے. خدا کہتا تم اس زمین میں چلے جاؤ, کہتے ہم نہیں جائیں گے. خدا کہتا تم وہیں جاؤ تمہیں میں گھر دوں, کہتے ہیں تو ہمیں یہاں مارنے کے لیے لے آیا ہے, ہم روٹی کہاں سے کھائیں گے, ہم پانی کہاں سے پئیں گے. یہ ان کی ایک ایٹیٹیوڈ تھا ان کا, کہ ہر بات جو موسیٰ نے کہنی ہے اور ہر بات جو خدا نے کہنی ہے انہوں نے اس کی مخالفت کرنی ہے. کئی لوگوں کو عادت ہے وہ ہر ٹیچنگ کی مخالفت کریں, وہ فلان ٹیچنگ, وہ چھڈو جی, یہ بھی غلط ہے. اور آخری ورڈ ہے اس چوتھی کیٹیگری میں سن کے لیے, را آ, آر اے اے ایچ, را آ, ٹو بی ایول اور ٹو بی بیڈ. پیدائش 19:7.
اور کہا کہ آئے بھائیو ایسی بدی تو نہ کرو.
بدی, ایول, بیڈ, کچھ لوگوں کا ذہن برا ہے, وہ ہمیشہ برائی کرنا چاہتے ہیں دوسروں کے ساتھ, اور وہ لوگوں کے ساتھ ہمیشہ برا رویہ رکھتے ہیں, وہ اس را کے رویے میں رہتے ہیں. سو چار بیسک باتیں میں دیکھی گناہ کے تعلق سے, اٹ شو دا اسٹینڈرڈ, اٹ شو دا اسٹیٹ, اٹ شوز ریبیلین, اینڈ اٹ شوز دا بیڈ ایٹیٹیوڈز, جو انسان, یہ سارے مل کر گناہ ہیں. آخر میں جو ہم بات دیکھیں گناہ کے تعلق سے وہ یہ ہے, رومیو 14:12, کسی بھی قسم کا گناہ ہے کرنے والا ذمہ دار.
بس ہم میں سے ہر ایک خدا کو اپنا حساب دے گا,
ہم میں سے ہر ایک خدا کو اپنا حساب. سیکنڈ بات گناہ کے تعلق سے یہ ہے, اینی کائنڈ آف سین, جو ہم نے اس میں اسٹڈی کیا, ہر گناہ کا مطلب ہے رشتہ توڑ دیا گیا ہے, خدا کے ساتھ ریلیشن شپ از بروکن. ان میں سے کوئی بھی سین ہے, چاہے رویوں میں ہے, چاہے وہ اسٹیٹ میں ہے, بدی ہے, برائی ہے, اسٹینڈرڈ ہے, اپنی مرضی, اپنے فائدے کے لیے ٹیچنگ کو ٹوسٹ کر دینا, اینی تھنگ بروکن. جب بھی گناہ کا لفظ آپ سنیں تو ایک इमेज आपके सामने आए, एक लकड़ी है जो टूट गई है, दो हिस्सों में तकसीम होगी, और वो इमेज आपको ये शो करे रिश्ता जो है मेरा खुदा के साथ, रिश्ता जो है वो ब्रोक कर, हमारे और खुदा के दरमियान एक खला है, गल्फ है। क्या चीज टूट गई है? रिश्ता टूट गया, क्यों? खुदा इस कदर पाक है कि वो एक भी गुनाह के साथ समझौता नहीं कर सकता। हवा ने कितने गुनाह किए थे इससे पहले खुदा दूर होता? वन सिंगल सिन, रिलेशनशिप वॉज ब्रोकन। आदम तू कहां? फैसला किसने करना है? शागिर्द ने करना, कि अब मैं इन सारे गुनाहों को छोड़कर स्लीप उठानी है मैं, बस जो मेरे पीछे आना चाहे अपनी खुदी से इनकार करे और अपनी स्लीप उठाए और मेरे पीछे हो ले। एक डिसाइपल को इन सारे एरियाज में अपने आप को दुरुस्त करना है। गुनाह का इलाज क्या है? तौबा, दिल से तौबा और यीशु पर ईमान। गुनाह का इलाज क्या है? दिल से तौबा और दिल से ईमान लाना यीशु पर, इसके अलावा कोई इलाज नहीं। और जब हम तौबा करते हैं और ईमान लाते हैं, खुदा हमारे दिल पर यीशु मसीह के लहू के छींटे लगाता है ताकि हम पाक और साफ हो सकें, आमीन। और फिर हम उसके बेटे और बेटियां ठहरते हैं और जजमेंट से आजाद हो जाते हैं। खुदा के गजब से कोई चीज हमें छुड़ा नहीं सकती है सिवाय खून के छींटों के, मसीह के खून के छींटों के सिवा कोई और चीज हमें गुनाह से, उसकी जजमेंट से, उसके असर से, उसकी रगबत से डिलीवर नहीं कर सकती है। और अगर कोई शख्स डिलीवर होना चाहता है, बार बार अपनी जिंदगी पर यीशु के लहू के छींटे लें, अपने उन हमारे अंदर जो बदी है, बुराई है, बुरे रवैये हैं, बुरी बातें हैं, खुदा अंदर लहू के छींटे में लेता, अगेन एंड अगेन एंड अगेन एंड अगेन एंड अगेन, और एक दिन आप बिल्कुल उन बातों से डिलीवर हो जाएंगे, आमीन। खुदा
यकीनन इस पूरा सर पैगाम के वसीले आपको बरकत मिली है। अगर अब तक आप गुनाहों में ज़िंदगी बसर कर रहे हैं और आप अपने हालात और मुश्किलात के बायस उछले हुए हैं, तो आज ही यीशु मसीह के पास आए, वो आपको नई जिंदगी, गुनाहों से मुआफ़ी, शिफा और राहत बख्शेगा। यीशु ने फरमाया, आए बोझ से दबे लोगों, मेरे पास आओ, मैं तुम्हें आराम दूंगा, तो तुम्हारी जानें आराम पाएंगी। गुनाहों से तोबा और यीशु का इकरार करने से आप नई जिंदगी का तजुर्बा हासिल करते हैं। आप खुदा के बेटे और बेटियां बन जाते हैं। शायद आप कहें, मैं तो पैदाइशी मसीही हूँ, मैं मसीह खानदान में पैदा हुआ हूँ, चर्च का मेंबर हूँ और मेरा नाम भी मसीही है। लेकिन यीशु मसीह ने फरमाया, जब तक कोई नए सिरे से पैदा ना हो, वो खुदा की बादशाही को देख नहीं सकता है। जो जिस्म से पैदा हुआ वो जिस्म है, और जो रूह से पैदा हुआ वो रूह है। आदम में सब मरते हैं, मसीह में सब जिंदा किए जाते हैं। मैं इसलिए आया कि तुम जिंदगी पाओ और कसरत से पाओ। नजात के लिए इकरार मुंह से किया जाता है और ईमान लाना दिल से होता है। अगर आज आप अपने गुनाहों का इकरार करने और उनको तर्क करने के लिए तैयार हैं, तो यीशु मसीह आज ही आपके ज़िंदगी में दाखिल होगा और आपको निजात, जिस्मानी शिफा, रिहाई और बरकत देगा। आप मेरे पीछे इस दुआ को दोहराएं, खुदावंद यीशु, मैं पूरे दिल से ईमान लाता हूँ कि तू मेरा शख्सी निजात दहिंदा है। तूने सलीब पर मेरे गुनाह अपने ऊपर उठा लिए। इतने बरसों तक मैंने गुनाह, गंदगी, गुलामी और नशे में ज़िंदगी बसर की है। आज तू मुझे अपने पाक खून के वसीले से धो और पाक साफ कर, मेरी ज़िंदगी में आ اور میری زندگی کا مالک اور خداوند ہو۔ آج سے میں ان تمام کاموں کو ترک کرتا ہوں جو تجھے پسند نہیں، مجھے اپنی بادشاہت میں قبول فرما۔ میں اس نئی زندگی کے تجربے کے لیے تیرا شکر کرتا ہوں، یسوع مسیح کے نام سے، آمین۔